यो आकाशवाणी हो। चन्द्रप्रसाद शर्माबाट समाचार सुन्नुहोस्। प्रस्तुत छन् प्रमुख समाचार। प्रधानमन्त्रीले भन्नुभयो, भारतलाई आगामी 10 वर्षमा आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक छ। सर्वोच्च न्यायालयद्वारा वाराणसी अदालतको 31 जनवरीको आदेशमाथि रोक लगाउन अस्वीकार। रक्षा मन्त्रीले भन्नुभयो, देशको रक्षा निर्यातमा पहिलोपल्ट 21,000 करोड़ रूपियाँको आँकड़ा पार। केन्द्रीय गृहमन्त्रीले गर्नुभयो, तीनवटा राज्यमा आँधीबाट भएको नोक्सानपछि मुख्यमन्त्रीहरूसित कुराकानी, अनि जीएसटी को सकल राजस्वमा यस वर्षको मार्चमा वार्षिक आधारमा 11% बढ़त। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भन्नुभयो, भारतलाई आगामी 10 वर्षमा आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक छ, ताकि देशमा वैश्विक परिस्थितिको अधिक प्रभाव नपरोस्। प्रधानमन्त्रीले भारतीय रिजर्व ब्यांकको 90 वर्ष पूरा भएको अवसरमा मुम्बईमा आयोजित समारोहमा भन्नुभयो, भारतीय ब्यांकिङको क्षेत्रमा व्यापक परिवर्तन आएको छ र यो सुधको विषय हो। उहाँले भन्नुभयो, विगत दशकमा उहाँको सरकार र रिजर्व ब्यांकद्वारा उठाएका पहलका कारण ब्यांकिङ क्षेत्र लाभको स्थितिमा छ। उहाँले भन्नुभयो, सरकारले सार्वजनिक क्षेत्रका ब्यांकहरूको पूर्वाधारका लागि 3.5 लाख करोड़ रूपियाँको पूँजी लगाएको छ। उहाँले भन्नुभयो, सार्वजनिक क्षेत्रका ब्यांकिङहरूको सकल गैर निष्पादित 2018 लगभग 11.25% भएको सम्पत्ति विगत वर्षको सितम्बरसम्ममा घटेर 3% भन्दा पनि कम रह्यो। श्री मोदीले भन्नुभयो, दोहोरो ब्यालेन्स सीटको समस्या अब अतीतको कुरा भएको छ र ब्यांकले अब 15% ऋण वृद्धि दर्ता गरिरहेछ। प्रधानमन्त्रीले भन्नुभयो, आरबीआईले यी सबै उपलब्धिहरूमा महत्वपूर्ण भूमिका निभाएको छ। सर्वोच्च न्यायालयले वाराणसी अदालतको 31 जनवरीको त्यो आदेशमा रोक लगाउन अस्वीकार गर्यो, जसमा हिन्दू समुदायलाई ज्ञानव्यापी मस्जिदको दक्षिणी भूइँतलामा पूजाको अनुमति दिइएको छ। भारतका मुख्य न्यायाधीश न्यायमूर्ति डीवाई चन्द्रचूड र न्यायाधीश न्यायमूर्ति जेबी पारदीवाला तथा न्यायमूर्ति मनोज मिश्राको खण्डपीठले दुवै पक्षलाई ज्ञानव्यापी परिसरमा यथास्थिति बनाई राख्ने आदेश दिएको छ, ताकि दुवै समुदायले त्यहाँ धार्मिक प्रार्थना गर्न सकुन्। खण्डपीठले आफ्नो आदेशमा भनेको छ, अदालतको पूर्व अनुमति बिना दुवै पक्षमध्ये कसैले पनि यथास्थितिलाई भंग नगरून्। अदालतले भनेको छ कि हिन्दूले दक्षिणबाट प्रवेश गरेर भूइँतलामा प्रार्थना गर्नेछन् र मुस्लिमले उत्तरबाट प्रवेश गरेर नमाज अदा गर्नेछन्। यो व्यवस्था मामिलाको अन्तिम निर्णयसम्म जारी रहनेछ। यसै क्रममा सर्वोच्च न्यायालयले मध्य प्रदेशको धार जिल्लामा विवादित भोजशाला र कमाल मौला मस्जिद परिसरको वैज्ञानिक सर्वेक्षणमाथि रोक लगाउन अस्वीकार गरेको छ। अदालतको आदेशबाट भारतीय पुरातत्व सर्वेक्षण एएसआईले धार जिल्लाको यस परिसरमा खन्न थालेको छ। न्यायमूर्ति ऋषिकेश राय र पीके मिश्राको खण्डपीठले आफ्नो अन्तरिम आदेशमा भनेको छ, एएसआईको सर्वेक्षणको परिणामको आधारमा कुनै पनि कार्यवाही अदालतको अनुमति बिना गर्न सकिँदैन। खण्डपीठले यो पनि स्पष्ट गरेको छ कि विवादित स्थलको मूल संरचनामा कुनै परिवर्तन आउने गरी यस प्रकारले खनाई हुनुहुँदैन। यसबाहेक अदालतले मध्य प्रदेश उच्च न्यायालयको त्यस आदेश विरूद्ध दर्ता याचिकामाथि पनि नोटिस जारी गरेको छ, जसमा उच्च न्यायालयद्वारा एएसआईलाई विवादित स्थल भोजशाला र कमाल मौला मस्जिदको सर्वेक्षण गर्ने निर्देश दिएको छ। रक्षा मन्त्री श्री राजनाथ सिंहले भन्नुभएको छ, वर्ष 2023-24 देशको रक्षा निर्यातले पहिलोपल्ट 21,000 करोड़ रूपियाँको आँकड़ालाई पार गर्यो। श्री सिंहले सोशल मीडिया पोस्टमा भन्नुभएको छ, रक्षा निर्यातमा विगत वर्षको तुलनामा 32% भन्दा अधिकको उल्लेखनीय वृद्धि दर्ता गरियो। उहाँले भन्नुभयो कि रक्षा मन्त्रालयले भारतको रक्षा साजो सामानको निर्माण र निर्यात बढ़ाउन धेरै पहल गरेको छ। रक्षा मन्त्रीले भन्नुभएको छ, निजी क्षेत्र र रक्षा सार्वजनिक उपक्रम समेत देशको रक्षा उद्योगले हालैको वर्षमा उत्कृष्ट प्रदर्शन गरेको छ। श्री सिंहले रक्षा निर्यातमा महत्वपूर्ण उपलब्धि हासिल गरेकोमा सबै हितधारकहरूलाई बधाई दिनुभयो। यो आकाशवाणी हो। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले आज पश्चिम बंगाल असम र मणिपुरमा आधीबाट भएको भारी नोक्सानपछि त्यहाँका मुख्यमन्त्रीहरूसित कुरा गर्नुभयो। उहाँले हरसम्भव सहायताको आश्वासन पनि दिनुभएको छ। एउटा सोशल मीडिया पोस्टमा श्री शाहले भन्नुभएको छ, उहाँ आँधीका कारण भएको नोक्सानीमाथि धेरै चिन्तित हुनुहुन्छ। उहाँले मृतकका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। वस्तु एवं सेवाकर जीएसटी को सकल राजस्व यस वर्षको मार्चमा वार्षिक आधारमा 11% बढ़तका साथ 178,000 करोड़ रूपियाँको संग्रह भयो। मार्च सबैभन्दा अधिक जीएसटी संग्रह भएको दोस्रो महिना रह्यो। केन्द्रीय वित्त मन्त्रालयले भनेको छ, घरेलु लेनदेनमा 17.6% बढ़तबाट जीएसटी संग्रहमा महत्वपूर्ण वृद्धि दर्ता गरियो। विगत वर्षमा जीएसटी संग्रहको मासिक औसत 168,000 करोड़ रूपियाँ रह्यो, जुन यसभन्दा पछिल्लो वित्त वर्षको 150,000 करोड़को औसत भन्दा अधिक हो। मन्त्रालयले भनेको छ, यस वर्ष मार्चमा जीएसटी राजस्वको शुद्ध रिफण्ड 165,000 करोड़ रूपियाँ छ, जुन पछिल्लो वर्षको समान अवधिको तुलनामा 18.4% अधिक छ। भारतीय सेनाको असम रेजिमेण्टका प्रसिद्ध सेवानिवृत्त सुबेदार थानसियालाई आज भावभिनी विदाई दिइयो। 102 वर्षको आयुमा हिजो उहाँको निधन भयो। मिजोरमवासी सुबेदारलाई कोहिमाको युद्धमा आफ्नो पराक्रम र जोसामीमा तैनाती अवधि पहिलो असम रेजिमेण्टको विरासतलाई आकार दिनमा महत्वपूर्ण भूमिकाका लागि सदैव याद गरिनेछ। लोकसभा चुनावमा भारतीय जनता पार्टीमाथि म्याच फिक्सिङको आरोप लगाएको मामिलामा पार्टीले कंग्रेसका वरिष्ठ नेता श्री राहुल गान्धी विरूद्ध आज चुनाव आयोगमा गुनासो दर्ता गर्यो। भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री श्री हरदीप सिंह पुरीको नेतृत्वमा पार्टीको एउटा प्रतिनिधि मण्डलले श्री गान्धीले भारतीय लोकतन्त्रलाई कमजोर बनाएको आरोपसितै ईभीएम मुद्दासित सम्बन्धित टिप्पणीको पनि आयोगलाई जानकारी दियो। नयाँ दिल्लीमा चुनाव आयोगसितको बैठकपछि मीडियासित कुरा गर्दै श्री पुरीले श्री राहुल गान्धी माथि कमजोर स्तरको राजनीति गरेको आरोप लगाउनुभयो। यस मामिलामा उहाँले कंग्रेस नेतामाथि कड़ा कार्यवाही गर्ने आग्रह गर्नुभएको छ। हिजो दिल्लीको रामलीला मैदानमा विपक्षीको रैलीलाई सम्बोधन गर्दै श्री राहुल गान्धीले बीजेपीले ईभीएम म्याच फिक्सिङ र केन्द्रीय एजेन्सीहरू बिना लोकसभा चुनाव जित्न सक्दैन भन्ने आरोप लगाउनु भएको थियो। केन्द्रीय गृह सचिव श्री अजय कुमार भल्लाले विद्यमान समयमा नयाँ तकनिकबाट उत्पन्न हुने सुरक्षा खतराबारे जानकारी गराउनु भएको छ। आज नयाँ दिल्लीमा ब्यूरो अफ सिभिल एभिएशन सर्विसेसको 38 स्थापना दिवसको अवसरमा श्री भल्लाले भन्नुभयो, कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिशियल इन्टेलिजेन्स, ग्लोबल पोजिशनिङ सिस्टम, जेमिङ, ड्रोन र साइबर खतराले अधिक कठिनाई उत्पन्न गरिरहेछ। उहाँले यी खतराबाट सुरक्षा सुनिश्चित गर्न सामूहिक प्रयासको आवश्यकतामाथि जोड़ दिँदै ब्यूरोलाई नयाँ प्रौद्योगिकीसित अपडेट रहने निर्देश दिनुभयो। निर्वाचन आयोगले महिलाहरू विरूद्ध अपमानजनक टिप्पणीका लागि भारतीय जनता पार्टीका सांसद श्री दिलीप घोष र कंग्रेस नेता श्रीमती सुप्रिया श्रीनेतको निन्दा गरेको छ। पश्चिम बंगालकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जी विरूद्ध भाजपा सांसद श्री घोषको बयानको कड़ा निन्दा गर्दै आयोगले उहाँलाई आदर्श आचार संहिता लागू भएको कारण सार्वजनिक बयान दिँदाको समय सावधानी अपनाउने चेतावनी दिएको छ। आयोगले भाजपाकी लोकसभा उम्मेद्वार सुश्री कंगना रनौत विरूद्ध अपमानजनक टिप्पणीका लागि कंग्रेस नेता श्रीमती सुप्रिया श्रीनेतलाई पनि चेतावनी दिँदै सार्वजनिक बयान दिँदाको समय संयम राख्नु भनेको छ। आयोगले आफ्नो आदेशमा भनेको छ, यी दुवै नेताहरूले व्यक्तिगत टिप्पणी गरेर आदर्श आचार संहिताको प्रावधानको उल्लंघन गरेका छन्। तेल विपणन कम्पनीहरूले देशभरि 19 किलोग्रामको वाणिज्य एलपीजी सिलिण्डरको दाम कम गरेको छ। यसमा अलग अलग शहरहरूमा 30-32 रूपियाँसम्मको कटौती गरिएको छ। दिल्लीमा वाणिज्य सिलिण्डरको मूल्य 1795 घटेर अब 1764 रूपियाँ भएको छ। कलकत्तामा यसको मूल्य 1879, मुम्बईमा 1717 र चेन्नईमा 1930 रूपियाँ भएको छ। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। प्रधानमन्त्रीले भन्नुभयो, भारतलाई आगामी 10 वर्षमा आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक छ। सर्वोच्च न्यायालयद्वारा वाराणसी अदालतको 31 जनवरीको आदेशमाथि रोक लगाउन अस्वीकार। रक्षा मन्त्रीले भन्नुभयो, देशको रक्षा निर्यातमा पहिलोपल्ट 21,000 करोड़ रूपियाँको आँकड़ा पार। केन्द्रीय गृहमन्त्रीले गर्नुभयो तीनवटा राज्यमा आधीबाट भएको नोक्सानपछि मुख्यमन्त्रीहरूसित कुराकानी अनि जीएसटी को सकल राजस्वमा यस वर्षको मार्चमा वार्षिक आधारमा 11% को बढ़त समाचार पूरा भयो।